तपाईँको फ्रिडम चौतारी पडकास्टमा यहाँहरूलाई स्वागत छ। आजको 24 औं श्रृङ्खलामा हामी कुरा गर्नेछौँ स्वतन्त्रता र खुल्ला समाजका निम्ति शिक्षा नीति, लोकतन्त्र, मानव स्वतन्त्रता, खुल्ला समाज, निर्भीक अभिव्यक्तताका लागि सही शिक्षा पद्धतिको आवश्यकता पर्दछ। सही शिक्षा पद्धतिको प्रत्याभूति सरकारले दिनुपर्छ। सरकारी शिक्षा नीति व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्न सक्ने नीतिको रूपमा आउनु पर्दछ। प्रजातन्त्र कसैले दिएको होइन, यो आफै हुनुपर्छ। सही शिक्षा प्राप्तिका लागि नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको हुन्छ शिक्षा नीति। कुनै पनि समाजको विकासमा शिक्षा र शिक्षालयको ठुलो भूमिका रहेको हुन्छ। विद्यार्थीहरूका लागि अभिव्यक्ति स्वतन्त्रता, आर्थिक र सामाजिक र राजनैतिक अधिकारका विषयमा जानकार हुने विषयवस्तु शैक्षिक पठन पाठनमा समाहित हुनुपर्छ। उच्च स्तरीय शिक्षा आयोगका सदस्य प्राध्यापक डाक्टर विद्यानाथ कोइराला आफ्नो विचारहरू प्रष्ट रूपमा राख्नुहुन्छ आजको पडकास्टमा। साथमा हुनुहुन्छ हरि विनोद अधिकारी।
यहाँ हुनुहुन्छ प्राध्यापक डाक्टर विद्यानाथ कोइराला। हामी उहाँसँग चाहिँ लोकतन्त्र या प्रजातन्त्र त्योसँगको शिक्षा र भर्खरै उहाँ उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन बनाउने समूहमा पनि हुनुहुन्थ्यो। पहिले पनि हुनुहुन्थ्यो र पछि पनि हुनुहुन्थ्यो र प्रतिवेदन अहिलेसम्म बाहिर आए पनि छैन। हुन त तपाईँहरूले पोडकास्ट सुन्ने बेलासम्ममा यो प्रतिवेदन आइ पनि सक्ला, तर संसदमा केमा विवाद भयो भने शिक्षा नीति चाहिँ सरकारले प्रस्तुत गर्ने, शिक्षा ऐनहरू प्रस्तुत गर्ने, तर प्रतिवेदन किन लुकाउने भन्ने कुरोले गर्दा अहिले संसदमा यसबारेमा बहस पनि भइरहेछ। हामी लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र त्यसमा शिक्षाको देन र शिक्षालाई प्रविधिले कसरी डोर्याउने हो भन्ने बारेमा हामी डाक्टर कोइरालासँग छलफल गर्छौँ। स्वागत डाक्टर कोइराला।
धन्यवाद।
मैले तपाईँलाई भूमिकामा भनिहालेँ, प्रजातन्त्र र शिक्षालाई कसरी हामी जोड्न सक्छौँ?
प्रजातन्त्र भने व्यक्तिगत स्वतन्त्रता हो। स्वतन्त्र कुराकानी शिक्षाले कसरी ल्याउने भन्ने हो। जस्तो केटाकेटीहरूले चाहिँ आफ्नो कुराहरू भन्छन् नि, उनले भने यो मिलेन भनेर भन्यो भने ऊ स्वतन्त्रता हुनुभयो। तिमीले के दृष्टिकोणबाट भन्यौ भने त्यो बिस्तारै लोकतन्त्र, प्रजातन्त्र, जे जे तन्त्र भनौँला, त्यो किसिमको कुरा आउँछ। बोलीमा आफ्नो विचार राख्नमा, त्यसपछि गएर चाहिँ कुनै पनि कुरालाई आफ्नो चिन्तनअनुसार काम गर्नुमा, त्यो ढङ्गले लगाइदियो भनेदेखि त्यो चाहिँ शिक्षासँग टाँसिने लोकतन्त्रको तरिका हो, प्रजातन्त्रको तरिका हो।
भनेपछि तपाईँको विचारमा वैयक्तिक स्वतन्त्रतालाई सबभन्दा पहिले शिक्षाले माथ्छ, जानकारी दिन्छ।
हो नै त्यही। व्यक्तिगत स्वतन्त्रता एउटा किसिमको कुराकानी भयो, सम्पत्तिको स्वतन्त्रता अर्को कुरो हुन्छ। किनभने त्यो सम्पत्ति पनि कसको हो, मेरो हो कि हाम्रो हो? मेरो हो भन्न पायो भने मान्छे धेरै काम गर्दो रहेछ, हाम्रो हो राष्ट्रको हो भनेर मान्छे कम काम गर्दै जाँदो रहेछ। साझा कि बाजा हाम्रो संस्कार रहेछ। त्यसो यदि त्यसो मान्ने हो भनेदेखि त्यसले के गर्छ भने व्यक्तिगत सम्पत्ति तिमी आर्जन गर्न सक्छौ, त्यसको निम्ति तिमी क्रियाशील बन भनेर भन्न सक्ने दोस्रो किसिमको प्रजातन्त्रभित्रको त्यो अर्को वस्तु हो।
भनेपछि सरकारले त्यसको प्रत्याभूति गरिदिनु पर्यो, ग्यारेन्टी गरिदिनु पर्यो कि त्यहीले कमाएको सम्पत्ति निश्चित जनतालाई फेरि फिर्ता गर, अरू चाहिँ त चला भनेर भन्ने खालको। भनेपछि अहिले अब शिक्षा कस्तो हुनुपर्ला? तपाईँको यो बिचमा धेरै धारावाहिक लेखहरू पनि आइरहेछन्, अन्तर्वार्ताहरू पनि आइरहेछन् र तपाईँले जहिले पनि दुईवटा कुरालाई जोड दिएको हामीले सार्वजनिक रूपमा थाहा पायौँ। एउटा तपाईँले भन्नुभयो व्यक्तिगत स्वतन्त्रतालाई हनन गर्नु हुँदैन, अर्को सामूहिक स्वतन्त्रतालाई पनि हनन गर्नु हुँदैन। तपाईँको विचारमा व्यक्तिगत र सामूहिक स्वतन्त्रतामा कसरी तपाईँले फरक छुट्याउनु भयो शिक्षाको पक्षमा?
सन्तुलन गर्ने उपाय छ। व्यक्तिगत भनेर भनेपछि आफ्नो निम्ति गर्ने भयो, अनि सामूहिक भनेर भने त स्कुलको निम्ति गर्ने भयो, क्याम्पसको निम्ति गर्ने
भयो।
यो क्याम्पस मेरो हो, यो स्कुल मेरो हो, यो सँगसँगै गएर यो समुदायमा भएका जति पनि समस्याहरू मेरा समस्याहरू हुन्, स्कुलमा भएका समस्या पनि मेरा समस्या हुन्, कलेजमा भएका पनि मेरा समस्या हुन्, र मेरो व्यक्तिगत रूपको सम्पत्ति के समस्या पनि मेरै हो र परिवारको पनि हो भन्ने किसिमको दृष्टिकोण उसलाई चाहिँ राख्यो भने उसले के गर्छ भने व्यक्तिगत स्वतन्त्रताको पनि महसुस गर्छ, पारिवारिक जिम्मेवारीको कुरो पनि महसुस गर्छ, सामाजिक हिसाबमा चाहिँ उसले समाजसँग कसरी जोडिने भन्ने किसिमको कुरो ल्याउँछ, सामूहिक प्रजातन्त्र भनेर भन्दा चाहिँ भनेर क्याम्पस र स्कुललाई दुइटालाई चाहिँ जोड्ने किसिमको तागत पनि राख्छ। त्यसो हुँदाखेरि त्यो कस्तो हुन्छ भनेदेखि नि एउटा कन्टिनममा भन्छ नि प्रजातन्त्रको निरन्तरतामा उसले सोच्न पाउँछ, नत्र प्रजातन्त्र भनेर भने कसैले दिएको होइन कि ऊ आफैले स्वीकारेको विषयवस्तु हुन्छ।
भनेको यो तपाईँले आन्तरिक प्रजातन्त्र त्यो पनि आत्मिक प्रजातन्त्रको पनि त्यहाँनिर आफैबाट उत्पन्न हुने स्वतन्त्रताको अभिव्यक्ति स्वतन्त्रतासँग शिक्षालाई कसरी जोड्न सक्छौँ?
अब मैले अघि नै भने जस्तो एउटा त के हो भनेदेखि विद्यार्थीले भनेको कुरा यो ठिक र बेठिक भन्ने हाम्रो शिक्षकको बुद्धि छ, त्यो एकदमै बेठिक बुद्धि हो। किनभने ठिक र बेठिक हुँदैन दुनियाँमा, त्यो ठिक किन हुन्छ भनेर भन्ने कारण दिनुपर्छ, बेठिक किन हुन्छ
भयो भन्ने कुरो पनि कारण दिनुपर्छ।
त्यसो भएपछि त ठिक र बेठिक भन्ने भन्दा पनि उहाँको दृष्टिकोण हो, त्यसैले सामाजिक कुरा जहिले पनि दृष्टिकोणमा बुझिन्छ। गणितीय कुराकानी तथ्याङ्कमा बुझिन्छ। त्यसैले तथ्याङ्कमा बुझ्ने कि कथ्याङ्कमा बुझ्ने भन्ने दुईवटा कुराकानी हो। मान्छे भनेको कहिले तथ्याङ्कले बुझ्छ, कहिले कथ्याङ्कले बुझ्छ, कहिले तिनवटाको समष्टिमा, माने तथ्याङ्क र कथ्याङ्कको बिचको समष्टिमा बुझ्छ।
अब तपाईँसँग अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्दा, अहिले तपाईँहरूले प्रतिवेदन जुन बनाउनु हो त्यो प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन भन्न त मिल्छ केही कुरा?
मजासँग मिल्छ, किनभनेदेखि त्यो सार्वजनिक नभए पनि सार्वजनिक गर्ने मान्छे मै हो।
भनेपछि सार्वजनिक अब तपाईँहरूको के विशेषता छ अहिलेको यो प्रतिवेदनमा? कसरी अघि तपाईँले भनेको कुरा छ नि, समाज र व्यक्ति र अभिव्यक्ति स्वतन्त्रतालाई जोड्ने गरी कसरी तयार गर्नुभयो प्रतिवेदन? मैले त्यसै गरेर सुरुदेखि तपाईँलाई त्यही कुरा उठाएको, प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता र सामूहिक स्वतन्त्रताको बारेमा मैले सुरुबाटै प्रश्न उठाएको भने, तपाईँहरूले अहिले दिएको प्रतिवेदनमा के कुराहरूमा बढी फोकस गर्नुभयो, जोड दिनुभयो?
एउटा त सबैले पढ्न पाउनुपर्छ भनेर भन्ने किसिमको कुराकानी गरौँ। उसको त राष्ट्रको दायित्व हो र उसले पढ्न पाउनुपर्छ भन्दाखेरि उसको मौलिक स्वतन्त्रता, मौलिक हकलाई ग्यारेन्टी गर्ने किसिमको कुराकानीको प्रत्याभूति छ। दोस्रो के भने, त्यो पढ्न लागेको मान्छेले केही न केही कमसेकम सिप जानुस् भनेर भन्नु भने दोस्रो किसिमको कुराकानी गरेका छौँ। त्यसले के गर्यो भने आफूले आर्जन गर्ने स्वतन्त्रताको कुराकानीसँग जोड्न खोजेका छौँ। तेस्रो, समाजसँग जोड्ने किसिमको तरिका के गरी गरेका छौँ भनेदेखि, विद्यालयले पनि क्याम्पसले पनि एउटा कुनै निश्चित ठाउँलाई लिएर, एउटा बस्तीलाई लिएर, एउटा गाउँलाई लिएर त्यहाँ चाहिँ अध्ययन गर्ने, अनुसन्धान गर्ने र समाजलाई सिक्ने, समाजसँग सिक्ने र समाजलाई सिकाउने किसिमको ढङ्ग गर्नुपर्छ भनेर भनेका छौँ। त्यो मानेमा हामीले चाहिँ के देखेका छौँ भनेर भनेदेखि, यो चाहिँ नि स्वतन्त्रतासँग टाँसिन्छ पनि, सामाजिक जिम्मेवारीसँग पनि जोडिन्छ भनेर भन्नु भन्ने लाग्छ।
तपाईँहरूले व्यावसायिक धारलाई पनि जोडिदिनुभयो जस्तो लाग्यो मलाई एकपल्ट।
एकदमै
होइन, अब हेर्नुहोस् है, म यहाँनिर चाहिँ तपाईँहरूको प्रतिवेदनको मैले पनि केही सरसर्ती हेर्ने मौका पाएँ। एकातिर प्रजातन्त्र अथवा लोकतन्त्रलाई सबल बनाउने कुरा छ, सामाजिक न्यायलाई सबल बनाउने कुरा छ, अनि कमाउने तरिकाको बारेमा प्राविधिक धार भनेको छ, अनि सामान्य धार पढेर जो गए, जसले दर्शन पढे अथवा मानविक तथा सामाजिक समाजशास्त्र पढ्छन्, तिनीहरूले त नकमाउन सक्ने भए कस्तो खालको तयार भयो भन्ने कुरो चाहिँ अलिक कन्फ्युजनमै आयो।
दुई ठाउँमा सम्भावना राखेको छ। एउटा चाहिँ के भने, प्रत्येक पालिका पछि, गाउँपालिका नगरपालिका पछि कम्तीमा प्राविधिक धारको विद्यालयहरू हुन्छ भनेर भन्ने भनेका छौँ। त्यसले के गर्छ भन्दाखेरि, 40-45 जना 100 जना भनौँ न, यो प्रत्येक वर्षको गर्दाखेरि 100-150 मान्छेहरूलाई चाहिँ स्थान दिन सक्ने सम्भावना छ। एउटा त्यो सम्भावनाबाट छ जसले प्राविधिक धारमा गएर जान्छ। दोस्रो सम्भावना, छोटो अवधिको तालिमको कुराकानी राखेका छौँ। त्यो छोटो अवधिको तालिम लिनलाई चाहिँ उनले लिन सक्छन्। त्यसको निम्ति प्राविधिक विद्यालय आफै पनि क्रियाशील हुनसक्छ, वा साधारण विद्यालय पनि प्राविधिक कुराहरू चाहिँ सिक्ने सिकाउने किसिमको क्रम जारी हुनसक्छ। त्यो दोस्रो किसिमको तरिकाबाट उसले चाहिँ आम्दानी गरोस् भनेर भन्ने छ। 2074 आयोगको रिपोर्टमा त हामीले केसम्म पनि लेखेका थियौँ भनेर भनेदेखि, विद्यार्थीले उत्पादन गरेका चिज स्थानीय सरकारले किनिदिनुपर्छ, नत्र भएदेखि उसले आम्दानी गर्न सक्दैन भने भोलि त त्यो उत्पादन गर्यो गर्यो त्यो बजारमा जान पाएन भनेर भन्दै त्यसले त्यसो हुँदाखेरि चाहिँ उसले किन्नुपर्छ भनेर भन्ने किसिमको दृष्टिकोण पनि राखेका छन्। त्यसो हुँदाखेरि मलाई चाहिँ दुईवटालाई जोड्न जानियो भने, 2074 आयोगको र 2075 आयोगलाई जोड्न जानियो र जोड्न सक्ने किसिमको तागत हाम्रा नेतृत्ववर्गसँग हुने हो भने सम्भावना छ। मैले त्यसो किन भने, 2074 आयोगको प्रतिवेदनले अनुसूची 8 समातेको हो संविधानको, 75 आयोगले चाहिँ अनुसूची 9 समात्यो। 9 समात्दाखेरि चाहिँ
सङ्घीय संरचना
चाहिँ बढी हावी भयो।
8 चाहिँ स्वतन्त्र सबै तिनटै सरकारको,
त्यसो हुँदाखेरि चाहिँ प्रजातन्त्रको जुन चिन्तन छ नि, विकेन्द्रीकरण, सुझै विकेन्द्रीकरण हुन सक्ने सम्भावना छ। त्यो दुइटैलाई जोडेर अनुसूची के अरे, यो 2075 आयोगले अन्तमा केही भाग राखे पनि छ। त्यो राखेकोमा के गरेछ भने, प्रदेशले के गर्ने, स्थानीयले के गर्ने, सङ्घले के गर्ने भन्ने किसिमको एउटा सूची राखेको छ। जो सूची पुरा सूची होइन, किनभने त्यहाँ दिएका जति पनि विषयवस्तु थिए, 18-20 क्षेत्रहरू बाँडेका छन् जुन ढङ्गको थियो, त्यो क्षेत्रको आधारको चाहिँ सबैमा भएको छैन, तर एउटा छनक चाहिँ दिन्छ त्यसले।
तपाईँहरूले प्रतिवेदनमा त्यस्तो विकेन्द्रित रूपमा हुनुपर्छ सबै कुरा भन्नु हो, तर शिक्षक सङ्घ सङ्गठन अथवा महासङ्घका प्रतिनिधिहरू चाहिँ सबै केन्द्रीकृत हुनुपर्छ, सबै कुरा माथिबाटै हामीलाई प्रत्याभूत गर्नुपर्छ भनेर भनेका छन्। यसमा के स्थानीय सरकारले माध्यमिक तहसम्म चलायो भने के साँच्चै नै शिक्षकहरूलाई अहित हुने, वा विद्यार्थीलाई अहित हुने, वा समाजका यी विद्यालयहरूलाई अहित हुनेछ?
यो आशंकामा बल भएको कुराकानी हो र संवादहीनताको कुरो हो। मैले दुईवटा आधारलाई चाहिँ मैले लिएँ। आशंका किन भने भनेदेखि चाहिँ, हिजोका शिक्षकहरू भनेर भनेको आफू पनि राजनीतिमै लागेका मान्छेहरू हुन्, आफूले नै जिताएका मान्छे हुन्। अब उनलाई पिर के भयो भने, पदमा पुगिसकेपछि तिमीले हामीलाई चाहिँ थित्न थाले भनेर भन्नु भन्ने किसिमको डर चाहिँ बस्यो, र केही ठाउँमा त्यस्ता उदाहरणहरू पनि रहे। किनभने स्थानीय सरकारका विपरीत चिन्तन भएका मान्छेहरू अथवा चाहिँ अर्को राजनीतिक धारसँग सम्बद्ध मान्छेहरूले विरोधीलाई चाहिँ थिच्ने किसिमको क्रम जारी भएको देखियो। त्यो देखिएको कारणले गर्दाखेरि शिक्षकहरू डराउनु भनेको स्वाभाविक पनि हो एउटा मानेमा, त्यो ढङ्गले मैले हेरेँ। अर्को ढङ्गबाट मैले कसरी पनि देखेँ भनेर भनेदेखि, त्यो केन्द्रीय सरकार पनि संहिताको वकालत गर्ने सरकार होइन। अहिले यो सङ्घीय सरकार जुन छ, शिक्षा मन्त्रालय भनेर भनौँ, शिक्षा मन्त्रालय सङ्घीय चिन्तन भएको मन्त्रालय होइन। अहिले होइन नै किन भन्यो भने त्यसको आधार छ। आधार, पहिलो आधार के हो भने स्थानीय सरकारले सङ्घीय ऐन नबनेसम्म ऐन नबनाऊ भन्ने किसिमको दुस्साहस सङ्घले गर्यो, त्यो गर्नु नहुने काम हो। मैले दुस्साहस किनभने
अनुसूची आठले दिएको अधिकार,
अनुसूची आठले दिएको अधिकार हो, उल्लेख गर्न पाउनु पर्थ्यो। निर्वाचन गर्ने बेलामा सङ्घको निर्वाचन पहिले भएन, प्रदेशको निर्वाचन दोस्रो भएन, तेस्रो निर्वाचन स्थानीयको हुनुपर्नेमा उल्टो प्रक्रियाबाट निर्वाचन भयो। दुई वर्षसम्म त्यो स्थानीय सरकारलाई गुमराहमा राखेर
20 वर्ष त त्यो यसै पनि बन्द भयो।
त्यो स्थितिबाट हेर्दाखेरि के गर्छ भने सङ्घीय सरकार यो विकेन्द्रीकरणको वकालत गर्ने होइन। दोस्रो अप्ठ्यारोबाट पनि मैले हेरेँ, दोस्रो अप्ठ्यारो के रहेछ भने स्थानीय सरकारमा जो मान्छेहरू जिते ती जित्ने मान्छेहरूको जमात भनेर भनेको यो जनवादी केन्द्रीयताको धारका मान्छेहरू भए। तिनको बुद्धि के हुँदो रहेछ भने नेतालाई नसोधिकन निर्णय गर्न सक्दो रहेछ। विकेन्द्रीकरण, लोकतन्त्र, प्रजातन्त्र जे भने त्यसले के गर्दो रहेछ भने जनतालाई सोध्नुपर्छ भन्दो रहेछ। अब समस्या कहाँ भयो भने जनतालाई पहिला सोध्ने हो कि नेतालाई पहिला सोध्ने हो, त्यो कुराकानीमा नेतृत्ववर्गहरू फँसे, माने स्थानीय सरकारका नेतृत्ववर्ग फँसे। परिणाम त के भयो भने उनीहरू पनि आक्रमक भएर आएनन्। नआउनुको अर्को कारण के रहेछ भने त्यो निर्वाचन गर्ने बेलामा चुनाव चिन्ह चाहिन्छ नि, पार्टीकै चुनाव चिन्हले प्रयोग गरे, त्यसले गर्दाखेरि ऊ स्थानीय सरकारका मान्छे नभएर दलका मान्छे भए।
तर डाक्टर कोइराला, एउटा के छ भने स्थानीय सरकारको व्यक्तिहरूलाई चाहिँ त्यो अनुशासन लागू हुँदैन, जस्तो प्रादेशिक सांसदले वा सङ्घीय सांसदले भनेको मानेन भने पार्टीको एउटा चिठीले त्यो जान्छ। संविधानको जुन हामीले विश्लेषण गर्दा स्थानीय सरकारको मान्छे भनौँ न एउटा पार्टीबाट निर्वाचित छ अध्यक्ष, त्यो पार्टी छोडेर उसले अर्को पार्टीमा गयो, व्यक्ति मात्रै जाँदो रहेछ, त्यसको पद पनि जाँदो रहन्छ, के पनि जाँदो रहन्छ, भनेपछि उनीहरूलाई काम गर्न त स्वतन्त्रता हुनुपर्ने होइन।
स्वतन्त्रता छ, तर चिन्तनमा लागेको मान्छेहरू ती छ नि, त्यो हिजोदेखि लागेको त्यो त्यसैमा अभ्यस्त भइसकेका मान्छेहरूको जमात भयो।
अब त्यसो भए तपाईँको विचारमा अब शिक्षा तपाईँहरूले जस्तोसुकै प्रतिवेदन बनाउनुहोस् वा ऐन जस्तोसुकै बनाउनुहोस्, शिक्षा कसरी अघि बढ्ला जस्तो तपाईँले देख्नुहुन्छ?
मैले सजिलो बाटो देखाएको छु, मैले सजिलो बाटो अघि नै सुरुमा मैले के भनेदेखि संवादहीनता एउटा समस्या हो। त्यो संवादहीनतालाई तोड्ने किसिमको प्रक्रिया गऱ्यो भने उपाय हुँदो रहेछ। जस्तो मैले केही समय अगाडि मात्रै गरेँ, वैशाखको 10 गतेमा, त्यो 10 गतेमा गर्दाखेरि चाहिँ के किसिमको देखियो भने सङ्घीय गाउँपालिका महासङ्घका साथीहरूसँग बसेर संवाद गरेँ, त्यसपछि गाउँपालिका महासङ्घ, नगरपालिका सङ्घ, शिक्षक महासङ्घ, व्यवस्थापन समिति महासङ्घ, अभिभावक महासङ्घ, सबै साथीहरूसँग बसेर संवाद गरेँ। संवाद गर्दाखेरि कस्तो राम्रो तरिकाहरू चाहिँ निक्लिँदो रहेछ भनेदेखि, शिक्षकहरूले, शिक्षक महासङ्घले के कुराकानी नगर्ने, गाउँपालिका नगरपालिका महासङ्घले के कुराकानी नगर्ने, के कुराकानी गर्ने भन्ने किसिमको सहमतिको दस्तावेज बनाउन सकियो भने व्यवस्थापन समिति महासङ्घले के गर्ने, अभिभावक महासङ्घले के गर्ने, के नगर्ने,
आत्मानुशासन बनाउने कोसिस हो।
यो किसिमको हिसाबले सङ्घदेखि एउटा तरिका आयोजन गर्न सकियो भने त्यसले सम्भावना निकाल्छ, उसलाई आश्वस्त हुने परिस्थिति भनौँ न, शिक्षकलाई स्थानीय सरकारले जबरजस्ती गर्दैन भन्ने किसिमको हिसाबबाट हो। दोस्रो बाटो मैले शिक्षक साथीहरूसँग पनि भने, शिक्षक महासङ्घका साथीहरूसँग पनि, अब शिक्षकलाई वर्गीकरण गर्नुपर्छ, अब्बल शिक्षक छन्, दोयम शिक्षक छन्, सिएम शिक्षक छन्, चार शिक्षक छन् भन्नुपर्छ, हिम्मत गर्नुपर्छ भन्ने मैले दृष्टिकोण राख्छु। त्यसको आधार के हो भनेदेखि, अहिले नै 8,000 शिक्षकहरू जो फेल भए, 8-10 हजार शिक्षकहरू जो अस्थायीमा फेल भए, ती फेल भएका मान्छेको 30% पाँच नम्बरभन्दा कम ल्याए भनेर भन्ने चाहिँ अवसर देखिन्छ।
त्यसको सिङ्गल डिजिट ल्याए भन्ने,
त्यसको भन्नुको माने के हो भने शिक्षकको तागत पुगेन छ भन्ने बुझ्यो। अब तागत नपुग्ने शिक्षक राखेर अब चाहिँ गुणस्तर
पनि काम छैन।
त्यसो हुँदाखेरि शिक्षकलाई त्यो कन्भिन्स गर्न सकियो भने शिक्षक पनि मान्छन्। मान्छन् किन भनेदेखि प्रविधिसँग जोड्ने जुन कुराकानी भयो नि, प्रविधिमा उनीहरू जानकार छैनन्, विद्यार्थी जानकारवाला आयो, त्यसरी विद्यार्थी र त्यसको बिचमा संवाद कसरी गर्ने हो, स्थानीय सरकार र शिक्षक महासङ्घ, गाउँपालिका महासङ्घ, नगरपालिका महासङ्घ, जति महासङ्घहरू छन् ती महासङ्घको बिचमा सङ्घीय तहमा, प्रदेश तहमा र स्थानीय तहमा संवाद गर्ने एउटा मात्रै तरिका र त्यो सहमतिको बिन्दुमा काम गर्न सकियो भनेदेखि केहीले रोक्दैन। त्यो केही अप्ठ्यारोहरू पनि छ, जस्तो सङ्घीय सरकारले जस्तै प्रदेश सरकार पनि त्यो तलको मान्छेलाई अधिकार दिन चाहने अवस्थामा छैन स्थानीय सरकारलाई। त्यो स्थिति चाहिँ प्रदेश नम्बर 6 देखाएको छ, प्रदेश नम्बर 2 देखाएको छ, यस्ता किसिमका अवस्थाका छन्। त्यसमा पनि मैले के देख्छु भने तपाईँले अनुसूची 8 अन्तर्गत के गर्न सक्नुहुन्छ स्थानीय सरकारहरू, अनुसूची 9 अन्तर्गत मैले के गरिदिनुपर्छ भन्ने किसिमको चिन्तन चाहिँ अलिकति आक्रामक ढङ्गले आउने हो भने मलाई लाग्छ स्थानीय सरकारले सक्छ पनि, शिक्षकले आप दिनु पनि पर्दैन, त्यो स्थानीय सरकारले उनीहरूलाई दबाब दिनु पनि पर्दैन, शिक्षक आफै गुणस्तर कायम गर्न सक्ने तागतवाल मान्छे पनि बन्न सक्छ। त्यसैले सम्भावना छ, त्यतातिर धकेलिएको चाहिँ छैन। त्यो
होइन, मैले संविधान पढ्ने क्रममा संविधानको अनुसूचीहरू हेरेँ, हेर्दाखेरि स्थानीय सरकार र सङ्घीय सरकार बाहेक प्रादेशिक सरकारको शिक्षामा खासै ठुलो सरोकार देखाएको छैन संविधानले पनि। एक ठाउँमा बल्ल एक ठाउँमा त्यो पनि अनुसूची भन्दा पनि तल्लो कुनै भागमा शिक्षा स्थानीय सरकार भन्यो। अहिले अब स्थानीय सरकारसँग प्रादेशिक सरकारसँग स्थानीय सरकारले पटक्कै वास्ता गरेका छैन शिक्षाको बारेमा, किन उसको कुनै अधिकारै रहन्छ, सौरा पनि गर्न सक्दैन, बढुवा पनि गर्न सक्दैन, उन त यो अर्कै संस्थाले गर्ने चिज हो। तर या त प्रादेशिक सरकारलाई शिक्षाको एउटा कुनै नीति दिनु पऱ्यो, जस्तो माध्यमिकसम्म तल दियो, अब सङ्घीय सरकारसँग विश्वविद्यालय भयो भनेपछि त प्रादेशिक सरकारको हातमा त कतिवटा कलेज छन्, कतिवटा स्कुल छन्,
स्कुलको तहमा उसको जिम्मेवारी छैन,
छैन
प्रादेशिक विश्वविद्यालय उसले खोल्न सक्छ, प्रादेशिक पुस्तकालय खोल्न सक्छ, प्रादेशिक म्युजियम खोल्न सक्छ, प्रादेशिक रूपमा चाहिँ अर्को गर्न सक्ने के हो,
कसैलाई मान्यता नदिने गरी विश्वविद्यालय खोल्न सक्छ,
शिक्षकहरूलाई यस्तो एउटा पालिका र अर्को पालिकाको विरुद्धमा प्रतिस्पर्धा गराउन सक्छ, एक पालिका र अर्को पालिकामा स्तर समान स्तर कायम गर्न सक्छ, समान प्रदेशभरिको निम्ति पाठ्यक्रम डिजाइन गर्न सक्छ, त्यो प्रदेशभरिको निम्ति चाहिँ उसले के गर्न सक्छ भन्दाखेरि त्यो गुणस्तरको खाका बनाइदिन सक्छ, सङ्घीय खाका यो, प्रदेशको खाका यो भनेर भन्न सक्छ, त्यो खाका अन्तर्गत तपाईँहरू के गर्नुहुन्छ भनेर भन्न सक्छ। उसको प्रत्यक्ष भूमिका भन्न अप्रत्यक्ष भूमिका गर्नलाई उसलाई छुट छ, त्यो चाहिँ सम्भावना छ। खालि प्रश्न के आयो भनेदेखि अब त्यसको काम यो 3 तहले गर्ने कि 3.5 तहले गर्ने, अब 3.5 तह भनेर भनेको चाहिँ जिल्लालाई पनि, अब जिल्ला समन्वय समिति भनेर चाहिँ बिउता यो जुन अपराधै कर्म हो भनेर भन्न चाहन्छु म, अपराध कर्म किन भने
संविधानमा नभएको कुरालाई
त्यस्तो यो प्रदेश त हामीलाई घाँडो भइरहेछ, घाँडो मैले किन भने भनेर भन्दाखेरि त्यो प्रदेश के कामको लागि भनेर
अलमल्ल
परिरहेछन्,
पैसै खर्च गर्न सकेन
एकदम।
त्यो आज मैले सुनेको 28% भएको छ भनेको छ जम्मा, ठाउँ छैन, केमा खर्च गर्ने थाहा छैन।
त्यसको मुख्य कारण के हो भन्दाखेरि उनीहरू अनबलमा परे, अलपलमा पर्नुको कारण के हो भने अनि त्यसैले गर्दाखेरि उनीहरू खर्च कसरी गर्दछन्, जस्तो म प्रदेश नम्बर 5 फर्केर फर्किँदैछु, प्रदेश नम्बर 5 साथीहरूले चाहिँ सरकारले के गरिरहेछ भने एउटा विद्यालयलाई के दिने, अर्को विद्यालयलाई के दिने, त्यो त होइन नि उनको काम। उनको काम त के हो भने त्यो राणाको पालामा तँलाई 1 रुपियाँ दिएँ उति रुपियाँ दिएँ भनेर राजाको पालामा राणाको पालामा जुन त्यही बुद्धिको काम नगरे, जबकि उनीहरूले चाहिँ के भन्नु पर्थ्यो भनेदेखि आधारहरू तयार गर्नु पर्थ्यो भौतिक सुविधा को निम्ति चाहिँ प्रत्येक पालिकालाई कसरी क्रियाशील बनाउने, गुणस्तरको निम्ति प्रत्येक पालिकालाई गुणस्तरमा कसरी आफ्नो खाका बनाइदिने त्यसरी लाने, पाठ्यक्रमको निम्ति के गर्ने, यस्तो किसिमको कुरो हुनुपर्थ्यो। रचनात्मक चिन्तन नभएको हुनाले समस्या भएको। शिक्षक महासङ्घका साथीहरू पनि प्रदेशमा बस्नु पाए मजा मान्ने, तर त्यसले अप्ठ्यारो ल्याउँछ। अप्ठ्यारो के ल्याउँछ भने 1-8 चाहिँ स्थानीय सरकारले हेर्ने
निशुल्क रूपमा,
9 र 12 चाहिँ प्रदेशले हेर्ने भयो भने एउटै विद्यालयको एउटा प्रधानाध्यापकले सबै तह हेर्ने भने त्यसलाई कतिवटा शासन गर्ने हो, स्थानीय सरकारले शासन गर्ने हो, किनभने 1-8 त स्थानीय सरकार हुन्छ,
प्रादेशिक सरकारले गर्ने,
प्रादेशिक सरकारले गर्ने भयो किनभने उसको समन्वयको काम
शिक्षक सेवा आयोगसँग सम्बन्धित हुन्छ, सङ्घीय
सरकारले गर्ने भयो,
अनि
3-3 सरकार एकै ठाउँमा पठाउनु भनेको बेइमानी हो,
पाठ्यक्रम विकास केन्द्र भयो उसको पछिल्लोतिर
एकदमै। त्यसैले यो झन्झटबाट बचाउने हो भनेदेखि हामीसँग राम्रो उपाय के हो भने स्थानीय सरकारसँग सहकार्य गरेर त्यो स्थानीय सरकारकै तहमा व्यवस्थापन समिति महासङ्घ बनाउने, त्यस्तै गरेर चाहिँ अभिभावक महासङ्घ बनाउने, अनि त्यो महासङ्घहरूको बिचमा एउटा चाहिँ समझदारीको कुरोहरू कायम गर्ने, प्रदेश तहमा पनि ठिक्कै त्यही किसिमको गर्ने, किनभने अहिले प्रदेश तहमा शिक्षक महासङ्घका उयोहरू बन्दैछन्, धमाधम स्थानीय सरकारको तहमा पनि बनिरहेछन्, त्यसो भएपछि उनीहरूसँग पनि सम्झौता गर्ने र सङ्घीय सरकारको तहमा पनि गर्ने, यो काममा दखल अन्दाज नगर्ने, यो काममा गर्ने। जो उदाहरणको लागि भनौँ न, सङ्घीय सरकारले बनाएको शिक्षक सेवा आयोगले शिक्षकहरू भर्ना हुन्छन् भनेपछि त्यो आयोगले पठाएको मान्छे मात्रै स्थानीय सरकारले शिक्षक बनाउन पाउँछ भन्ने किसिमको व्यवस्था हुने बित्तिकै त शिक्षक छनौटको निम्ति स्थानीय सरकारका मान्छेहरूको हालिमुहाली चल्ने सम्भावना हुँदैन,
हुँदैन,
एउटा त्यहाँनिरबाट कट गर्न सकिन्छ। दोस्रो, शिक्षकलाई के हुन्छ भने उनीहरू शिक्षक सङ्घीय हुन्छन् तर जिम्मेवारी उनीहरूको स्थानीयमा हुन्छ, स्थानीयमा जिम्मेवारी के भएको छ भनेर भन्दाखेरि उसले चाहिँ मेरो जिम्मेवारीको तोक दिने, टिओआर दिने, उसलाई ल तिमीले यो 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 काम गर्नुपर्ने भनेर भन्ने, त्यो गरेको कुरो गर्यो कि गरेन भनेर भन्ने चाहिँ सम्झौता स्थानीय सरकारसँग गर्ने, त्यति भइसकेपछि त्यो अर्को सम्भावना बन्छ। तेस्रो चाहिँ के हुन्छ भने प्रदेश सरकारले त्यो शिक्षकहरू, अब एउटा कति पालिकाहरूमा शिक्षक चाहिँदैन वास्तवमा, मैले त चाहिँदैन नि भनेर कसरी देखाएको छु भने अहिले हेऱ्यो भने देशभरि नै आधारभूत तहका शिक्षकहरू झन्डै 5,000 बढ्ता शिक्षकहरू चाहिने अवस्थामै छैनन्, त्यो निकाल्नुपर्ने छ। त्यसमाथि पनि अहिले चाहिँ यसो परिस्थिति हेऱ्यो भने त्यो 6-8 नभएको केही शिक्षकहरू नपुगेका छन्, 9-10 विषयगत शिक्षकहरू नपुगेको, 11-12 विषयगत शिक्षक नपुगेको अवस्था चाहिँ छ। अब त्यसको निम्ति चाहिँ प्रत्येक स्कुलमा एउटा विषय शिक्षक राख्ने,
भर्खरै 70,000 जति टिचर नपुग्ने रहेछन् भने
सब झुट काम, मैले झुट काम किन भने भनेर भन्दाखेरि त्यो भनेको
एकातिर अनुपात तोक्ने,
औसतमा तोक्ने किसिमको ढङ्ग हो। जस्तो अहिले भनौँ न, अहिले शिक्षा आयोगको रिपोर्टले के लेख्यो भनेदेखि 20 बाल विकासमा 30 आधारभूतमा 40 माध्यमिकमा भन्ने किसिमको तोक्यो भनेर भनेपछि त्यो 20-30-40 हिसाबबाट शिक्षक नभएको कि दरबन्दी नभएको, त्यो दुईवटा कुराकानी बेग्लै बेग्लै हो नि। अहिले त दरबन्दी छैन भनेर भन्ने पो समस्या हो त, दरबन्दी त भएको शिक्षकलाई स्थायी गर्दै गएपछि त दरबन्दी त्यसै भइहाल्छ,
यति
हजार छैन भनेर भन्ने दुस्साहस कुराकानी हो। मैले चाहिँ त्यो आफ्नो कार्यकर्ता भर्ना गर्न निम्ति रमाइलो गर्ने किसिमको डिजाइन मात्रै हो भन्ने चाहन्छु। अर्को ढङ्गबाट पनि हेर्छु, अर्को ढङ्गबाट मैले के हेर्छु भनेदेखि स्थानीय सरकारले के अवस्था सिर्जना गरिसकेका छन् अहिले भन्नुभन्दाखेरि, एउटा स्कुलको निम्ति एउटा शिक्षक पाल्नु पर्ने जरुरी छैन। अब साइन्सको शिक्षक 4 स्कुलको निम्ति बन्न सक्छ, एउटा बाइक दिएर ल बाइकमा तिमी कुद भनेर भन्न सक्ने सम्भावना छ, एउटा मोटर कुदाइदिएर गर्न सक्ने सम्भावना छ, वा यो कुनै किसिमको सुविधा दिएर त्यो शिक्षकलाई कुदाउन सक्यो भने
विद्यार्थीहरूलाई पनि मुभ गर्न सकिन्छ।
अर्को ढङ्ग पनि हुनसक्छ भने त्यसो भनेपछि के भने प्रत्येक पिरियडमा जुन छ नि, पहिलो पिरियड नेपाली, दोस्रो पिरियड अङ्ग्रेजी भन्ने किन पढ्ने, त्यसो हुँदाखेरि आधा दिन चाहिँ साइन्स पढ्छ, आधा दिन चाहिँ म्याथ पढ्छ, दुई दिन त्यो किसिमको ढङ्गको,
एक हप्ता म्याथ पढ्छ,
त्यो सम्भावना अब
मैले तपाईँसँग त्यहीमा आउन प्रविधिको प्रविधिको
आएछु
भने तपाईँहरूले हाम्रो पुरानो घन्टी लगाउने प्याबलबको जुन सिद्धान्त हो अहिले पनि हामी त्यही छौँ, होइन प्याबलबको त्यो रियाल झर्ने सिद्धान्त
भन्नु,
प्याबलबको त्यो घन्टी जुन हामीले जुन पढ्यौँ नि, अब घन्टी उसले चाहिँ मासु कति रियालले मासु पच्छ भनेर हेर्दा हेर्दै पहिले नै रियाल झऱ्यो हो, त्यो सिद्धान्त लगेर हाम्रो पठन पाठनमा लगायौँ हामीले, त्यो एउटा बेला थियो। अब चाहिँ प्रविधिमा अहिलेसम्म इन्टरनेट, अब आज तपाईँ र मेरो पोडकास्ट बज्दासम्ममा अर्को पनि हुनसक्छ सम्झसँग, तर आजसम्म चाहिँ इन्टरनेट नै हो इन्ट्रा तरिकाले जुन जान्छ, त्यो इन्टरनेटलाई हामीले अघि हामीले कुरा गऱ्यौँ, शिक्षक साथीहरूका अप्ठ्याराहरू पनि कुरा गऱ्यौँ हामीले, अभिभावकका अप्ठ्यारा पनि गऱ्यौँ, विद्यार्थीको समस्या पनि गऱ्यौँ, त त्यसलाई अहिलेको इन्टरनेटलाई हामी कसरी प्रयोग गरेर प्रविधिलाई, प्रविधि मैत्री र समयको पनि खपत र शिक्षकहरूलाई पनि अलिकति जागरुक बनाउने प्रयोगमा लान सक्छ।
कपिल वस्तुको बुद्धभूमि र त्यसपछि गएर चाहिँ यो मायादेवी दुईवटा, एउटा गाउँपालिका एउटा नगरपालिकामा पुगेर भर्खरै आजै आउँदैछु। दुईवटा ठाउँमा मैले चाहिँ साथीहरूलाई के भन्यो भने, अब शिक्षक हुने मान्छेले मलाई के भनिदिन्छु भने 6 तपाईँ कम्प्युटर सिक्नु चाहिँ सिक्नुहुन्न, 6 नभएर 8 नभए 10 नभए 1 तपाईँलाई कति दिन चाहिन्छ,
मोबाइलै चलाउनुहोस् न, तर
तपाईँले ल्यापटप चलाएकै हुनुपर्छ, त्यसमा चाहिँ नै नुई गर्न पाइँदैन, चलाउन सक्नुहुन्छ बस्नु सक्नुहुन्न निक्लेर जानुहोस्। किन त्यसो भने भनेर भन्दाखेरि उहाँहरूले चाहिँ भने, अब आउने पुस्ता भनेर भनेको रुँदाखेरि मोबाइल चलाउने पुस्ता, खाना खाएन भने मोबाइल चलाउने पुस्ता, मोबाइल चलाउनु र ल्यापटप चलाउनु एउटै सूत्र हो, 0-1
पामटप र ल्यापटप मात्र
एउटै कुराकानी हो। अब त्यसो भनेपछि उहाँहरूलाई चाहिँ त्यो किसिमको ढङ्गबाट धकेल्न सक्ने बित्तिकै अर्को सम्भावना निक्ल्यो, अर्को सम्भावना मैले के पनि निकालेँ भनेर भन्दाखेरि, तपाईँहरूमध्ये को चाहिँ किन्न सक्नुहुन्न, अब कति साथीहरूले भन्नुभयो दिनुपर्छ सरकारले, मैले भने झुट कुराकानी गर्न पाइँदैन, तपाईँ कोदालो चलाउनु भनेर चाहिँ कसै कहाँ ज्यामी गर्न जानुभयो भने तपाईँ त्यो ज्यामी गर्न आउने मान्छेलाई कोदालो आफै दिनुहुन्छ कि उसले लिएर आउँछ भने उसले लिएर आउँछ, यदि त्यसो कोदालो ल्याउनु पर्छ भने तपाईँले मोबाइल के अरे ऊ बोक्नु पर्दैन, ल्यापटप बोक्नु पर्दैन भनेर चाहिँ भनिसकेपछि शिक्षक साथीहरूले अर्को
ल्याउनु,
उहाँहरूले अर्को कुरा के ल्याउनु भने पैसा एकैचोटि तिर्न गाह्रो हुन्छ, त्यसो भएदेखि पालिका चाहिँ ग्यारेन्टी बसोस्, गाउँपालिका नगरपालिका ग्यारेन्टी
दियोस्, उसले दिन पनि
उसले चाहिँ दिन सक्ला एउटा कुराकानी, सकेसम्म नदिउँ
भने किनभने आफूलाई चित्त बुझोस् मेरो हो भन्ने
हो, त्यसको उसले के गरोस् भनेर भन्दाखेरि चाहिँ आफू केही ऋण लियोस्, त्यो ऋण बिस्तारै प्रति महिना तिर्दै जाने किसिमको डिजाइन बनाऊ, बिस्तारै 6-8 यो किसिमको गर्ने बित्तिकै हाम्रो शिक्षकहरूले ल्यापटपमा अभ्यस्त हुन्छ, ल्यापटपमा अभ्यस्त हुने बित्तिकै त्यसले के काम गर्दो रहेछ भने, अहिले नै कति स्कुलले स्काइपबाट क्लास लिने किसिमको डिजाइन गरिसकेका
छन्,
त्यो स्वदेशबाट पनि गरिरहेछ, विदेशबाट पनि गरिरहेछ। यदि त्यो किसिमको ढङ्गको प्रविधिलाई चाहिँ अब हामीले भित्र हाल्नुपर्छ। अब त्यो हुँदाखेरि शिक्षकलाई एउटा डर हुँदो रहेछ। त्यो डर के हो भनेदेखि, त्यसो भए तिन चारवटा शिक्षक राखे पुगिहाल्यो नि त देशभरिलाई, किन चाहे धेरै भन्ने उहाँहरूको कुरोकानी रहेछ। त्योभन्दा पनि मैले उहाँहरूसँग के भने मोटो कुरा स्काइपबाट सिकौँ, मसिनो कुरोको निम्ति शिक्षकसँग सिकौँ। त्यसो हुने बित्तिकै शिक्षक पनि हराउँदैन,
सहजीकरण गर्ने क्षमता त उसले राख्छ,
एकदम भूमिका बदलिन्छ। अब उसले चाहिँ ल तपाईँहरूले चाहिँ यो 10 मिनट अब स्काइपबाट अहिले अमेरिकाबाट क्लास लिनुभयो, तपाईँले 10 मिनट तपाईँले चाइनाबाट लिनुभयो, 10 मिनट तपाईँले इन्डियाबाट लिनुभयो, 10 मिनट तपाईँले चाहिँ उसबाट लिनुभयो, 40 मिनटको मैले पिरियडमा तपाईँहरूलाई चाहिँ विभिन्न किसिमको गरेँ, अब 40 मिनट चाहिँ तपाईँहरू हामी सम्वाद गरौँ। यी चार के कुराकानी आए, त्यसबाट सार कुराहरू के आयो, अब नेपालकै सन्दर्भमा त्यो कुरा के होला, तपाईँको पालिकामा के होला, तपाईँको भोगेको ठाउँमा के होला, यस्तो किसिमको हिसाबले चाहिँ चिन्तन गराइदिने बित्तिकै शिक्षक पनि बिस्तारै जानकार भएर आउँछ, विद्यार्थी पनि जानकार भएर आउँछ, अनि शिक्षकलाई अपडेट गर्ने डिजाइन पनि त्यो स्काइपबाट होस् कि फेसबुकबाट होस् कि भाइबरबाट होस् कि युट्युबबाट होस् कि त्यो तरिकाले गरिदिने बित्तिकै मलाई चाहिँ प्रविधि सजिलै जोडिन्छ। खालि के भने को आक्रमक हुने भन्ने किसिमको हो। अहिलेको शिक्षा मन्त्रालय सङ्घीय शिक्षा मन्त्रालयलाई हेर्दाखेरि त यो एकदमै लद्दु भएर बसिरहेको छ, मैले लद्दु नै भन्ने गर्छु,
उनीहरूले त्यसलाई
अगाडि लाँदै लगेनन्, सकेन भन्दा पनि प्रवृत्ति नै नलाने, प्रवृत्ति
नियन्त्रण पनि गर्न सकेनन्, त्यसलाई प्रवर्धन पनि गर्न सकेन,
प्रदेश पनि त्यस किसिमको हिसाबमा भयो, किनभने प्रदेशले लगिदिया भए हुन्थ्यो नि त, प्रदेशसँग पैसा फोकट यहाँ बसिरहेको छ, त्यो प्रदेशले पनि त्यसरी आक्रमक भएर आइदिया त्यो पनि गरेन। स्थानीय सरकारका मान्छेहरू केही केही ठाउँमा चाहिँ अलिअलि बल
सक्रिय
भएको देखिन्छ,
ग्रामीण स्तरबाट आउने दबाब पनि हो
एकदमै। त्यसो भए उनीहरूले मलाई के लाग्छ भनेदेखि, अब स्थानीय सरकारको तहमा भएका राम्रा अभ्यास को सङ्कलन गरेर त्यो अभ्यासलाई चाहिँ प्रदेशले र त्यसै सङ्घले सम्मान गर्ने किसिमको संस्कार बनाउने हो भने लोकतन्त्र पनि बच्छ, हामीले खोजेको सङ्घीयताको डिजाइन जुन हो त्यो डिजाइनले नि काम गर्छ, अहिलेको जुन अप्ठ्यारो
बडा मजा कुरा आयो, लोकतन्त्रको पनि झगडा गर्ने प्रविधिले, शिक्षकलाई सशक्त बनाउनु भने प्रविधिले, विद्यार्थीलाई सशक्त बनाउनु भने प्रविधिले, र यो प्रविधिहरूलाई सशक्त बनाउनु चाहिँ फेरि प्रजातन्त्र नै लोकतन्त्र नै चाहियो, किनभने ओपननेस खुलापन पनि चाहियो, खुला ढाँटा चाहियो।
त्यसको निम्ति अर्को सम्भावना छ, अर्को सम्भावना मैले कसरी हेरेँ भनेदेखि हाम्रो राजनीतिक तर
अनि सरकारले दिनुपर्ने डाटा त राखिदिनु पर्यो नि इन्टरनेटमा,
सजिलो छ सजिलो। मैले किन भने भन्दै अहिले गाउँपालिका नगरपालिकाहरूले आआफ्नो किसिमको डाटा बेस भनेर भन्ने चाहिँ सुरु गरेका छन्। अहिले मैले स्याङ्जाको फेदी खोला भनेर भन्ने गाउँपालिकामा गएँ, त्यो गाउँपालिकामा त्यहाँको गाउँपालिकाको अध्यक्ष स्कुलमा आफ्नो अफिसमा बसेर स्कुलमा कहाँ कहाँ के भएको छ भनेर भने चाहिँ रेकर्ड राख्न सक्ने किसिमको तागतमा हुनुहुन्छ। अब त्यस्ता खालका ढङ्गलाई चाहिँ मैले हेरेँ भने म चाहिँ कसरी देख्छु भने सम्भावना त रहेछ त, त्यो ढङ्गको सम्भावनाहरू खोज्दिने बित्तिकै अनि के हुन्छ, शिक्षकहरूले तथ्याङ्क पनि त्यहीँ राख्छौँ, शिक्षकको भूमिका बदलिँदै गएको छ भनेर पनि महसुस पनि गर्छौँ, त्यो बदलिँदो भूमिकामा आफूलाई अभ्यस्त बनाउँदै जान्छन्। अब त्यो अभ्यस्त बनाउनलाई चाहिँ के गर्नुपर्ने हुन्छ भने शिक्षक महासङ्घ अलिकति सक्रिय हुनुपर्छ। अहिले शिक्षक महासङ्घले 3 काम गर्नुपर्ने, एउटा मात्रै काम गरिरहेको छ, 3 काम भनेको एउटा चाहिँ उस ट्रेड युनियनको काम हो, दोस्रो काम भनेको उसको पेसागत उन्नयनको प्रोफेसनल प्राज्ञिक, र तेस्रो काम भनेको उसको सामाजिक काम हो। 3 दायित्व बोक्ने उसले 1/3 मात्रै काम गरेका छ, नयराज पन्तको भाषामा त्रिखण्डी बुद्धिको मात्रै
एकखण्डी मात्रै भएको छ,
एकखण्डी त्रिखण्डी भन्नुभएको छ उहाँले, त्रिखण्डीको एक खण्डको मात्रै काम भएको छ। त्यो एक खण्डलाई मात्रै बोकेर चाहिँ अब शिक्षकहरूले हिँड्नु हुँदैन, त्यसो भनेपछि शिक्षकहरूले नै बसेर गाउँपालिका नगरपालिकामा सम्वाद गर्न सक्ने सम्भावना छ, किनभने शिक्षकसँग के तागत भइसकेको छ अहिले भने फेसबुक नचलाउने शिक्षक छैन, भनेपछि त त्यो फेसबुकमा के हाल्ने भन्ने मात्रै नै हो, फेसबुकमा
कसरी हेर्ने भने त सबैले थाहा पाइसक्यो,
फेसबुकमा राजनीतिक कुराकानी मात्रै हाल्ने कि अर्को कुरा हाल्ने हो, राजनीतिमा पनि मैले
धेरै राजनीतिमा मानिसहरू
होइन, एक त राजनीतिज्ञहरूको चिन्तन नै कहाँ बाँकी छ र एकचोटि विचार गर्यो भने कम्युनिस्टहरूको आक्रमक धारलाई मदन भण्डारीले भुत्ते बनाइदिएर लोकतन्त्रमा लगेर ढाल्नु, अब भने नेकपा एमाले जुन थियो त्यो वास्तवमा कम्युनिस्टको सिद्धान्त नाउँ मात्रै हो, उसको त्यो कम्युनिस्टको जुन चिन्तन हो नि त्यो चिन्तन अब
उदारवादी प्रजातन्त्रकै पक्षधरमा आइसकेको थियो, अब के गर्ला उनीहरूको कुरा हो,
अब नेकपा भएर चाहिँ आइसकेपछि नेकपा पनि त्यहाँ लगेर टाँसिसक्यो, माने माओवादी पनि त्यहाँ लगेर टाँसिसक्यो,
माओवादी रहेन, केन्द्रीयता हामीले सुन्दा केन्द्रीयता पनि रहेन भने प्रजातान्त्रिक धारमै आयो भने
एकदमै जनवादी केन्द्रीयता भन्ने पनि रहेन, किनभने संविधानले के गर्यो भने विघनीकरण ल्याइदियो, त्यसो भनेपछि त अब त पुरानो धङधङी मात्रै हो, दलीय हिसाबबाट हेऱ्यो भने आर्थिक हिसाबमा हेऱ्यो भनेदेखि पनि सबैले उदार अर्थनीतिको वकालत गरिरहेछन्, सबैले सामाजिक न्यायको कुराकानी
गरिरहेछन्,
समाजको कुरा गरिरहेछन्, व्यक्तिगत स्वतन्त्रताको कुराकानी गरिरहेछन्, सम्पत्तिको अधिकारको कुराकानी, त्यसो भन्दाखेरि त राजनीतिक हिसाबले कहाँनिर फरक छ भनेर कसैले भन्यो भने नाउँमा फरक छ।
अब यो सबै कुरालाई तपाईँले जोडिसकेपछि अब शिक्षा कस्तो खालको बनाउनु, तपाईँहरूको आयोगको प्रतिवेदनमा त्यति स्पष्ट भएन भन्ने जसले जसले पढेँ, पढ्ने मानिसहरू मैले पनि पढेँ केही हदमा,
होइन हामीले 30 वर्षलाई के गर्ने भन्ने किसिमको हिसाबले चाहिँ लेखेका छौँ, पहिले 25 वर्षको कुराकानी गरेका छौँ, 30 वर्षलाई के गर्ने भन्ने किसिमको हिसाबले चाहिँ हामीले त्यो दुइटै आयोगले एउटा भिजन गरेका छौँ। त्यो भनेको भोलिको मान्छेहरू कस्तो होला भनेदेखि कम्तीमा सबैले पढ्न पाउला, एउटा त्यो हाम्रो भिजन हो। त्यो कुरोकानी बिस्तारै सरकार त्यतातिर धकिलिया छ भनौँ न, माने गाउँपालिकाहरू पनि त्यसरी चाहिँ नि ग्यारेन्टी गर्ने पछिमा पुगेका छन्। अपाङ्गता भएको केटाकेटीहरूलाई कसरी शिक्षा दिने, वा चाहिँ
बढी उमेर भएकालाई
बढी उमेर भएका कसरी दिने,
यौन तथा प्रजनन शिक्षा कसरी कसरी दिने,
त्यो किसिमको कुराकानीमा स्थानीय सरकारका मान्छेहरू पनि क्रियाशील भइरहेछन्। म योजनाको सिलसिलामा पनि विभिन्न गाउँपालिका नगरपालिका हिँड्छु, त्यो ढङ्गबाट पनि मैले एउटा देखाएको छु, एउटा त्यो किसिमको सम्भावना हामीले आयोगको रिपोर्टमा उल्लेख
पनि। तपाईँले अघि भनेदेखि नै यो संघीयताभन्दा त स्थानीय सरकारका मानिसहरू पो बढी सक्रिय भए जस्तो कुरा गर्नुभयो,
एकदमै ठिक हो, किनभने स्थानीय सरकारका मान्छेहरू जति क्रियाशील छन् न प्रदेश सरकार क्रियाशील छ न सङ्घीय सरकार क्रियाशील छ। मैले दुइटैलाई चाहिँ कस्तो बुझाएको छु भने अधिकार आफ्नोमा बोक्न चाहने रहर भएको मान्छेहरूको जमात हो भन्ने बुझ्छु। शिक्षक महासङ्घ पनि पहिले त्यही ढङ्गको थियो, किनभने प्रदेशमा हामीलाई बस्नुपर्छ भन्ने दृष्टिकोण उहाँहरूलाई त्यही भएको हो। त्यस्तै गरी चाहिँ कर्मचारी तन्त्र पनि त्यो तल जान नचाहने जुन मानसिकता हो त्यसको पनि त्यही ढङ्ग हो। नेताहरूको यो प्रदेशमा हुने नेताहरू अथवा चाहिँ केन्द्रमा हुने नेताहरू जो सङ्घमा हुने नेताहरू छन् उहाँहरूको पनि बुद्धि के हो भने मलाई आएर सोधोस् भन्ने हो। प्रणालीलाई सोध्ने हो कि उनलाई सोध्ने हो, किनभने प्रजातन्त्रले त प्रणाली पो बलियो बनाउनु खोज्छ, त अधिनायकवादले पो व्यक्तिलाई सोध्नुपर्ने हुन्छ, त प्रणालीले त के भने जोसुकै आयो भने पनि त्यहाँ पुगेको चाहिँ त्यही कुरा
फरक पर्दैन
परिहाल्यो भने पनि त्यो व्यक्तिले जिम्मा लिन्छ। त्यहाँ यो मैले यसरी चाहिँ गरेँ त्यसको निम्ति म क्षमा माग्छु, अब यसको निम्ति म हजुरलाई यस किसिमको गर्छु केही भन्न सक्ने सम्भावना हुन्छ। त्यसले मलाई लाग्छ हामीले त्यसलाई अस्पष्ट बनाएको होइन। एउटा कुराकानी चाहिँ के हो भने पछिल्लो रिपोर्टले जुन रिपोर्टको डिजाइन आयो त्यो डिजाइनले के चाहिँ कुराकानी अप्ठ्यारो पार्या हो भनेर भन्दाखेरि विषयगत भएर चाहिँ गयो। त्यो चाहिँ के हुनु पर्थ्यो भनेदेखि सरकारगत हुनु पर्थ्यो, सरकार जो हामीले चाहिँ पहिलेको आयोगमा लेखेका छौँ सरकारगत विषयलाई लगेर चाहिँ जोडेका छौँ। 12 क्लाससम्मको स्कुल स्थानीय सरकारको हो, उसले यसरी चलाउँछ, अब प्रादेशिक तहको जिम्मेवारी यतिमा मात्रै हुन्छ, सङ्घीय तहको यतिमा मात्रै हुन्छ, उसले यसरी गर्छ भन्ने किसिमको हिसाब गरेका थियौँ भने अब त्यो दुइटालाई जोडिदियो भन्दै उपाय निक्लन्छ, किनभने दुइटालाई जोड्ने भन्ने किसिमको पनि छ र यो काम पनि भएको छ। मलाई लाग्छ त्यसरी गर्न सकियो
भनेपछि त हामीले आज प्रजातन्त्रका बारेमा शिक्षाको जगमा रहने त्यसै प्रविधि र सङ्घीयताका अधिकारका बारेमा हामीले छलफल गऱ्यौँ, मलाई लाग्यो रमाइलो भयो हाम्रो बिचमा कुराकानी, यसलाई धेरै धेरै धन्यवाद।
आज हामीले कुरा गर्यौँ स्वतन्त्र र खुल्ला समाजका निम्ति शैक्षिक नीति। आजको पडकास्टबाट म समाजमा श्रेष्ठ बिदा चाहन्छु, नमस्ते।